الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق يرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لو أنزلنا هذا القرآن على جبل لرأيته خاشعا متصدعا من خشية الله صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله تعالى عليك وسلم. آپ حضرات کو دار المصطفیٰ کا پہلا دستار بندی کا جلسہ مبارک ہو اور اتنی بڑی تعداد میں آپ کا جمع ہونا اس بات کی دلیل ہے کہ آپ کو اپنے اس محبوب ادارے سے محبت ہے اور آپ چاہتے ہیں کہ اس کی ترقی دن بدن ہوتی رہے. اللہ تعالیٰ آپ کے اس اخلاص کو قبول فرمائے. اللہ تعالیٰ بڑی قدرت والا ہے, چھوٹے کو بڑا چاہے کر دے, بے عزت کو عزت عطا فرما دے اور اس کا جلال بھی بڑا ہی مضبوط ہے. جب چاہے بڑے بڑے جبابرہ کو, متکبرین کو جو عزت و سلطنت کے اعلیٰ مقام پر تھے, دیکھتے ہی دیکھتے انہیں دریا میں ڈبو دیا, ان کی سلطنت کو تباہ کر دیا, کیونکہ اسی کی بارگاہ میں عزت ہے. وہی جس کو چاہے عزت عطا فرمائے, وہی چاہے اس کو ذلت عطا فرمائے. اللہ تعالی ہم سب مسلمانوں کو عزت اور آبرو کے اعلیٰ مقام پر فائز فرما دے. یہ قرآن اسی لیے آیا ہے کہ ہم اس قرآن کے ذریعے عزت حاصل کریں, اور قرآن میں سب کچھ ہے, سب کچھ ہے. قرآن فرماتا ہے ان اللہ علی کل شیء قدیر, اللہ ہر چیز پر قدرت رکھتا ہے. قرآن میں ساری کائنات کو بھر دینا اسی کی قدرت ہے. قرآن میں کیا نہیں ہے یہ صرف ہم نے تلاش نہیں کیا ہے, ورنہ تلاش کرنے والے تو یہاں تک کہتے ہیں حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما فرماتے ہیں کہ قرآن میرے اگر اونٹ کی نکیل کی رسی کہیں غائب ہو جائے تو میں کسی سے پوچھوں گا نہیں، قرآن دیکھ کر میں بتا دوں گا کہ میرے اونٹ کی نکیل کی رسی کہاں پڑی ہے۔ یہ ان کا علم ہے، سب کچھ اس میں ہے۔ اور اس لیے ہم کہتے ہیں کہ اللہ تعالیٰ فرماتا ہے وَلَا وَتَبِعُ وَلَا يَابِسٍ إِلَّا فِي كِتَابٍ مُبِينٍ۔ اس زمین اور خشکی پر جتنی چیزیں ہیں، ذرہ ہو یا پہاڑ ہو، دریاؤں کے نیچے جتنے پوشیدہ خزانے ہوں، چھوٹے ہوں یا بڑے ہوں، اللہ تعالیٰ فرماتا ہے ولا رطب ولا یابس۔ خشکی اور تری میں کوئی ایسی چیز نہیں جس کو قرآن میں بیان نہ کیا گیا۔ دوسری جگہ ارشاد فرماتا ہے کل صغیر وکبیر مستقر، ہر چھوٹی سے چھوٹی چیز اور بڑی سے بڑی چیز، یہ سب قرآن مجید میں کتاب مبین میں لکھی ہوئی ہے۔ ہر چیز ہے، ہمیں نظر نہیں آتی۔ یہ اللہ کی قدرت ہے کہ 30 پارے میں کائنات کا علم اس نے سمو دیا ہے۔ اور اس کو اگر سمجھنا ہے تو آج کل کی نیو ٹیکنالوجی اور ترقی یافتہ سائنسی ترقی کے زمانے میں سمجھنا بہت آسان ہو گیا ہے۔ ایک نئی ایجاد ہے .com، چھوٹا سا نقطہ۔ اس کی پوزیشن کیا ہے کہ اگر بامبے کی کھپولی کی کا .com بنانا ہے تو پورے شہر کا پہلے کیمرے کے ذریعے فوٹو نکالا جاتا ہے، جو ایک بہت بڑے کاغذ پر پھیلا ہوا ہوتا ہے۔ اس نے آپ کے کھپولی کے گلی کوچے بازار مدرسے جامع مسجد ہر ایک چیز اس کے اندر فلما لیا گیا۔ اب اس کے لیے ایک مشین تیار کی گئی ہے کہ اتنے بڑے میپ کو، اتنے بڑے نقشے کو وہ اس کو ریڈیوس کرتے ہیں، سمیٹتے ہیں، وہ آہستہ آہستہ سمٹتا چلا جاتا ہے، یہاں تک سمٹ جاتا ہے کہ وہ ایک .com کے پوائنٹ کی طرح، نقطے کی طرح کاغذ پر چپکا دیا جاتا ہے۔ اس کو کہتے ہیں .com، یعنی مائکرو ڈاٹ، چھوٹا سا بندو اور چھوٹا سا یہ نقطہ جو کاغذ پر نظر آ رہا ہے، ہر ایک آدمی دیکھتا ہے اور سمجھتا ہے کہ کسی بچے نے .com لگا دیا، اٹھا دیا۔ اور کچھ لوگ یہ سمجھتے ہیں کہ مکھی بیٹھی تھی، بدتمیزی کر کے چلی گئی، کالا دھبا نظر آ رہا ہے، کچھ اس میں نظر نہیں آتا ہے۔ لیکن جب کورٹ کو، کچہری کو یا کہیں پروف پیش کرنا ہوتا ہے کہ کھپولی میں کہاں 5,000 کس نے رشوت لی ہے، کون یہاں پر ایسا کام کر رہا ہے، اگر انکار کرتا ہے تو دوسری مشین تیار ہے جو اس مائکرو ڈاٹ کو ریلیز کرتی ہے، اس کو پھیلاتی ہے۔ چھوٹا سا نقطہ آہستہ آہستہ پھیلتا جاتا ہے، اور جب پھیلتا جاتا ہے تو دیکھنے والا حیرت زدہ ہو جاتا ہے کہ اس مائکرو ڈاٹ میں پورا کھپولی شہر نظر آتا ہے۔ بازار کی چہل پہل، چوروں کا چرانا، جیسے سی سی کمرے کیمرے میں ہوتا ہے، یہ سب اس میں نظر آتا ہے۔ کتنے منسٹر اس میں پکڑے گئے ہیں رشوت لیتے ہوئے، گھوٹالہ کرتے ہوئے۔ یہ جو چھوٹا سا ڈاٹ ہے، مائکرو ڈاٹ ہے، اس میں سارا شہر سمویا ہوا ہے۔ لیکن یہ کون سمجھے گا جس کے پاس .com کو ریلیز کرنے کا علم موجود ہے؟ سمجھ گئے؟ بلا تفصیل عرض کرنا چاہتا ہوں، مولا کائنات علی مرتضیٰ ارشاد فرماتے ہیں اے لوگوں, ساری کائنات کا علم اللہ تعالیٰ نے قرآن میں رکھ دیا ہے, اور قرآن کا علم سورہ فاتحہ میں ہے. سورہ فاتحہ کا علم بسم اللہ میں ریڈیوس کر دیا گیا ہے, اور بسم اللہ کا علم بسم اللہ کے با کے اندر ہے, اور با کے نیچے جو ایک نقطہ ہے اس میں سارا علم اللہ نے مائکرو ڈاٹ بنا دیا ہے. اور فرماتے ہیں کہ انا نقطۃ تحت الباء, اور اے لوگوں اس با کے نیچے جو ڈاٹ ہے, نقطہ اور پوائنٹ ہے, علی وہی نقطہ. فرماتے ہیں کہ اگر میں اس نقطے کو ریلیز کروں, ریلیز کروں مطلب اس کی تفسیر بیان کروں, تو بے کا جلوہ نظر آئے گا, اور بے کی تفسیر کروں تو سورہ یا سورہ فاتحہ کا نور نظر آئے گا, اور سورہ فاتحہ کی تفسیر کر دوں تو پورا قرآن سامنے آ جائے گا, اور قرآن کی تفسیر کروں تو کائنات تمہارے سامنے سمٹ کر آ جائے گی. یہ مولا کائنات کا علم ہے. ہر چیز دیکھ رہے ہیں کہ قرآن میں کیا کیا ہے. صحابہ کرام کا جتنا علمی حوصلہ تھا حضور اکرم صلی اللہ علیہ وسلم نے اسے عطا فرمایا. قرآن میں سب کچھ ہے, لینے والے سب دیکھ رہے ہیں, اور ہم اندھے ہیں, کچھ نہیں معلوم کہ قرآن میں کیا ہے. صرف اتنا جانتے ہیں کہ ابا اما کے عیسیٰ علیہ ثواب تیجے اور چالیسویں میں قرآن پڑھ کے ثواب پہنچا. ہماری پہنچ اتنی ہے, اور حضرت عبداللہ ابن عباس کی پہنچ ہے کہ میری گھریلو چیز بھی اگر غائب ہو جائے تو میں جھاڑ پھونک والوں کے پاس تعویذ دبانے کے لیے نہیں جاؤں گا, قرآن اٹھاؤں گا, اور اس میں یہ بھی لکھا ہے کہ عبداللہ ابن عباس کی فلاں چیز کہاں پڑی ہوئی ہے, جا کر میں وہ اٹھا. علی مرتضیٰ کا یہ علم ہے رضی اللہ تعالی عنہ کہ پوری کائنات ان کی نگاہوں کے سامنے آ جاتی ہے. یہ دوستو حوصلے کا معاملہ ہے. آپ کو کچھ نہیں معلوم, یہ پڑھنے والوں کو بہت کچھ معلوم, ان کے استاد کو اس سے زیادہ معلوم, مفتی اعظم کو اس سے زیادہ معلوم, اعلیٰ حضرت کو اس سے زیادہ معلوم, امام اعظم امام شافعی کو اس سے زیادہ معلوم, اور چار یار صدیق اکبر کو اس سے زیادہ معلوم, اور جب علی مرتضیٰ کو اتنا معلوم تو علی مرتضیٰ کے آقا کو کتنا معلوم. سب کچھ اس کے اندر ہے, لیکن وہابیوں کا دماغ وہاں تک پہنچ ہی نہیں سکتا ہے. یہ تو اہل علم اہل ایمان اہل نور کی بساط ہے کہ جتنا اللہ نے اس مائکرو ڈاٹ کو سمجھنے کی توفیق دی ہے اتنا علم اس کے دل میں اس کے سینے میں پروردگار عالم نے کوٹ کوٹ کر کے بھر دیا ہے. اس لیے اللہ تعالی ارشاد فرماتا ہے کہ لو انزلنا هذا القرآن على جبل لرأيته خاشيا متصدعا من خشية الله. اگر اس قرآن کو کسی مضبوط پہاڑ پر ہم اتار دیتے تو تم اپنی دونوں آنکھوں سے دیکھتے کہ وہ لرزہ برندام ہو گیا, چکنا چور ہو گیا ہے. پہاڑ اس قرآن کے وزن کو سنبھال نہیں سکتا تھا. قرآن وہ کتاب ہے, کمپلیٹ کتاب ہے, ایسی کتاب کی کائنات کے علم کا وزن اس قرآن میں اللہ تعالی نے رکھ دیا جس کو آسمان زمین اور پہاڑ نہ اٹھا سکیں. قرآن فرماتا ہے کہ انا اغلنا الامانت علی السماوات والارض والجبال. قرآن اتارنے سے پہلے اللہ تعالیٰ فرماتا ہے ہم نے اپنی امانت کو یعنی قرآن کو آسمان سے کہا ہے آسمان تو اٹھا لے, بڑا بلندی والا ہے, رفعت و شان والا ہے, उसने इनकार कर दिया। अल्लाह ताला फरमाता है आसमान ने इनकार कर दिया, मौला मेरा हौसला इतना नहीं है कि इस किताब के बोझ को उठा सकूं। अल्लाह ताला ने जमीन से कहा तू बड़ी मुतहम्मिल है, हिमालय तेरे सर पर, सतपुड़ा पहाड़ तेरे सर पर, विंध्या चल तेरे सर पर, बड़े बड़े पहाड़ तेरे सीने पर है, सबको तूने उठाया है, बोझ उठाने में तेरी मिसाल नहीं है। ए जमीन मेरी अमानत को तू उठा ले। अल्लाह ताला फरमाता है जमीन कांप गई, नहीं उठा सकी। पहाड़ों से कहा बहुत तुम्हारा सीना मजबूत है, करोड़ों साल के अपनी सलाबत और मजबूती का लोहा मनवा रहे हो, ऐ पहाड़ों तुम आओ मेरी अमानत को उठा दो। अल्लाह ताला फरमाता फअबैना, हर एक ने इनकार कर दिया, किसी ने नहीं उठाया। फिर परवरदिगार आलम ऐसी भारी भरकम किताब चाहता है कि मैं अपने बंदों को दूं, तो कौन इसमें ऐसा है जो उसे उठाए? आसमान नहीं उठा सका, ये दो पैर का इंसान क्या उठाएगा? ये ज़ईफ़ुल बुनियाद इंसान उसको कैसे सहारा उठाएगा? और मर्ज़ी मौला ये है कि मैं कुरान बंदों को दूं, और इस कायनात में बड़ी बड़ी मजबूत चीजों का इंतखाब करके रब ने फरमाया आसमान तू उठा ले, जमीन तू इस बोझ को उठा ले, ऐ पहाड़ों तुम उठा लो। कुरान फरमाता है सब ने इनकार कर दिया, अब हमारे पास ये कुरान आएगा कैसे? तो रब ने इंतखाब किया जो सारी कायनात से मजबूत है, जो सारी कायनात से मुतहम्मिल है, जो सारी कायनात से अरफाओ आला है, उसकी इतनी बुलंदी है कि फर्श वाले तेरी शौकत का ओलू क्या जाने, फर्श वाले तेरी शौकत का ओलू क्या जाने, खुशरवा अर्श पे उड़ता है हुरैरा तेरा, अर्श की बुलंदी भी उसके तलवे नाश को बोसा दे रही है मेराज के दिन। ऐसी पर्सनालिटी, ऐसी ग्रेट पर्सनालिटी का इंतखाब रब्बुल आलमीन इरशाद फरमाता है, और इसीलिए उनका नाम है मुस्तफा। मुस्तफा उसे कहते हैं जिसे रब ने सेलेक्ट कर, जिसे चुन लिया है। इलेक्शन नहीं होता है यहाँ, सिलेक्शन और इलेक्ट नहीं हुआ जाता है। अल्लाह ने इनको सेलेक्ट कर लिया है, चुन लिया है, उनका नाम है मुस्तफा। आज उसी नाम से है दारुल मुस्तफा, जिसमें उस चुने हुए का इल्म सिखाया जा रहा है। अल्लाह ताला ने हुजूर की जात को मुंतखब किया, बड़े मजबूत हैं। वहां भी कहता हमारे जैसे, अरे तुम्हारे ऊपर अगर दो कन की चट्टान रख दी जाए तो चना जोर गरम बन जाएगा, एक बकरा अगर तुम्हारे हाथ में दे दे और बकरा भाग रहा है तो रस्सी खिंचाएगा और गिर गिर पड़ेगा, हम बेबू बकरा भाग जाएगा। तेरी एनर्जी, तेरी ताकत, इतनी फुसफुसी, और कहता है कि मुस्तफा मेरे जैसे और मैं रसूल जैसा महाअल्लाह, ये कितनी बड़ी गुस्ताखी है। और ऐसे लोगों से फिर भी हम करीब होते हैं, ये बड़े अफसोस की बात है। हुजूर अकरम सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम की शान, आला हज़रत फरमाते हैं कि बरज़ख है वो सिरे खुदा, वो हमारे जैसे तुम्हारे जैसे नहीं, ये भी नहीं वो भी नहीं, अल्लाह के और मखलूक के दरमियान में हुजूर बरज़ख है। अब बरज़ख को समझ लीजिए, बरज़ख कहते हैं जो चीज बीच में होती है, एक नीचे और एक ऊपर, और बीच वाली चीज को बरज़ख कहते हैं। एज ए एग्जाम्पल, आप रोटी पकाते हैं, आप तो खैर नहीं पकाते हैं, आपकी मैडम पकाती है, लेकिन आपसे मुराद इंसान। रोटी पकाई जाती है तो वहां भी तीन चीजें होती हैं, नीचे आग, बीच में तवा, और तवे के ऊपर रोटी। तो ये तीन हिस्से हो गए, रोटी, हाथ और बीच में तवा। ये तवा बीच में क्यों रखा गया? तवे को बरसख क्यों बनाया गया? अगर कोई साहब बोले कि मैं तो बरसख का कायल नहीं हूं, डायरेक्ट वाला हूं, जैसे गैर मुकल्लिद कहते हैं, और बोले कि हम रोटी डायरेक्ट पकाते हैं, आग पकाने वाली, गर्म करने वाली, तो उसने रोटी बना करके चूल्हे में घुसा, तो नतीजा क्या निकलेगा? काला काला हो जाएगा, नहीं होता। ये डायरेक्ट गया, सब काला काला जल गया। ये चूल्हे में घुस रहा है, डायरेक्ट क्या रहा है? ये पूरी रोटी खोटी हो जाएगी, जल जाएगी, काली बन जाएगी। इसलिए कि आग में जो हीट है उसका टेम्परेचर बहुत हाई, रोटी नरम और नाजुक है, डायरेक्ट आग की हीट को वो एक्सेप्ट नहीं कर सकती, वो उसको बर्दाश्त नहीं कर सकती, इसलिए तवे की जरूरत पड़ी है। तवा बरसक है। तवे की शान ये होती है कि आग की हीट से मुतासिर होता है और रोटी को उतनी हीट पहुंचाता है जितनी रोटी को जरूरत है, इसलिए रोटी पककर खाने के लायक हो जाती है। ये काले काले चट्टे नहीं आते हैं। इसलिए दोस्तों बरसख की जरूरत है। ये मिसाल सिर्फ समझाने के लिए दिया, वरना हुजूर की जात मिसाल से पाक है। आला हजरत फरमाते हैं लम या के नजीरों का फी नजर मिसले तो नशुद पैदा जाना। या रसूल अल्लाह, आपका नजीर, आपका मसील, आप जैसा किसी नजर ने देखा ही नहीं, चाहे मेरी नजर हो या जिब्रील की नजर हो। मेराज की रात में जिब्रील ने बैतुल मुकद्दस में जहां सब बड़े बड़े थे, आदम से लेकर हजरत ईसा अलैहिस्सलाम, उनके मजमे में कहा तकद्दम या रसूल अल्लाह वसल्ले बिल अंबिया, ऐ अल्लाह के रसूल आगे बढ़िए और नबियों को नमाज पढ़ाइए। हुजूर ने इरशाद फरमाया ऐ जिब्रील, बाबा आदम हैं, सबके बुजुर्ग हैं, उनसे आप कहो, मेरे जद्दे करीम हजरत इस्माईल और इब्राहिम अलैहिस्सलाम हैं, उनसे कहो नमाज पढ़ा देंगे। हजरत जिब्रील कहते हैं या रसूल अल्लाह कज़बतुल मशारिक वल मगारिब, मैंने जमीन के मशरिक व मगरिब उलट पलट कर देखा, अल्लाह या अल्लाह के रसूल आप जैसा मैंने किसी को पाया नहीं है। इस हदीस का तर्जमा आला हजरत फरमाते यही बोले सिदरा वाले, यही बोले सिदरा वाले चमने जहां के थाले। थाला समझते हैं आप? बहुत से लोग इस शेर में थाले का लफ्ज ही नहीं समझते। थाला कहते हैं छोटे छोटे पौधे जब लगाए जाते हैं तो उसके इर्द गिर्द पुराने जमाने में ईंट किए गोल थाले बनाए जाते थे ताकि जानवर उसे चर न पाए, दूसरी चीजों से वो महफूज रहे। तो जो अंदर जो पौधे होते हैं वो बाहर से नजर नहीं आते हैं, जो थाले के अंदर होते हैं। इसलिए अगर झांक कर आप देखोगे तब पता चला गुलाब है या गेंदा है या भतूरा है, कौन सा पौधा है। ऊपर से नजर नहीं आता, झांकना पड़ता है। हजरत जिब्रील इरशाद फरमाते हैं, आला हजरत इरशाद फरमाते हैं ये पूरी दुनिया एक चमन की तरह है, गार्डन की तरह है, इसमें बड़े बड़े भी हैं, छोटे छोटे भी हैं और छोटे छोटे थाले के अंदर भी हैं। जिब्रील कहते हैं कि चमने जहां के थाले सभी मैंने छान डाले। वो छोटे छोटे पौधे हैं उन्हें भी झांक झांक करके छान छान करके देखा, कोई मर्तबे वाला ज्यादा तो नहीं है। यही बोले सिदरा वाले चमने जहां के थाले सभी मैंने छान डाले, या रसूल अल्लाह तेरे पाए का नाम, तुझे इतने ایک بنایا وہ ذات ہے جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی جو سب سے زیادہ اعلیٰ بالا مضبوط افضل و اعلیٰ ہے. یہ رسول کی مثال نہیں پیش کی جا سکتی ہے, صرف سمجھانے کے لیے میں نے مثال پیش کر دی ہے. حضور اکرم صلی اللہ علیہ وسلم ادھر مخلوق میں شامل ادھر اللہ سے واسطہ. اللہ حضرت فرماتے ہیں ادھر مخلوق میں شامل ادھر اللہ سے واصل. خواص اس برزخ کبریٰ کا ہے, چلو کچھ بھی, ادھر مخلوق میں حضور شامل ہیں اور ادھر اللہ کی ذات سے واصل ہیں, اور یہ برزخ کبریٰ ہیں. اعلیٰ حضرت فرماتے ہیں اللہ تعالی کا جتنا جلال ہے اس کو سینے میں سمیٹنے کی تنہا طاقت پوری کائنات میں صرف جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو. اور دلیل یہ ہے کہ قرآن بڑا جلالی کلام ہے, اللہ کی وہ کتاب ہے جس میں جلال ہی جلال ہے. اگر پہاڑ پر اتارا جاتا تو پہاڑ چکناچور ہو جاتا. اور شب میں حضرت موسیٰ جب کوہ طور پر گئے تھے اور کہا تھا کہ رب ارنی انظر الیک, پروردگار عالم تیرا جلوہ دیکھنا چاہتا ہوں, رب العالمین فرمایا لن ترانی, موسیٰ تم نہیں دیکھ سکتے. حضرت موسیٰ نے عرض کیا میں نہیں دیکھ سکتا, مولا تو تو دکھا سکتا ہے, دکھا کے جلوہ. رب نے ارشاد فرمایا ولا تنظر الى الجبل فإن استقر مكانه فسوف ترانی, مجھے ڈائریکٹ مت دیکھنا, وسیلہ پیش کر رہا ہوں, برزخ بنا رہا ہوں. رب فرماتا ہے اے نبی یہ پہاڑ ہے اس کو دیکھو, میں اس پر اپنی تجلی ڈالتا ہوں, اگر یہ بیچ والا قائم رہ سکا تو تم میرا جلوہ دیکھ سکتے ہو. حضرت موسیٰ نے یہ نہیں کہا مولا میں نبی ہوں تجھے ڈائریکٹ دیکھنے کی صلاحیت رکھتا ہوں. رب نے اپنے جلوے کے دیدار کے لیے پہاڑ کو برزخ بنایا, اور جب اللہ تعالی نے اپنی تجلی سوئی کے ناکے کے برابر پہاڑ پر ڈالی فتجلی ربہ للجبل, لموسیٰ نہیں فرمایا, پہاڑ کے لیے اللہ نے تجلی ڈالی تو نتیجہ کیا نکلا, فتجلی ربہ للجبل فجعلہ دکا وخر موسیٰ صعقا, پورا پہاڑ جل کر کے چکنا چور ہو گیا. کتنی تجلی تھی؟ سوری کے ناکے کے برابر, اور اتنا بڑا پہاڑ تجلی پڑتے ہی جل کر اس کا دھواں اڑ گیا, پورا پتھر سرما بن گیا. آج وہیں سے سرما آتا ہے, آنکھوں کو روشنی دیتا ہے. اتنی سی روشنی رب کی تجلی کی پڑی, ساری دنیا کی آنکھوں کی روشنی بڑھا دیا کرتا ہے. وہ تو الگ ایک ٹاپک ہے, میں یہ عرض کرنا چاہتا ہوں اور قرآن میں سوئی کے ناکے کے برابر جلالی تجلی نہیں ہے, پورا قرآن ہی جلالی ہے. اگر یہ پہاڑ پر اتارا جاتا تو دنیا کے پہاڑوں کا کیا حال ہوتا, سب ختم ہو جاتے. آسمان اسی لیے گھبرایا تھا, زمین اسی لیے لرزی تھی اور پہاڑ اسی لیے کانپے تھے, تو رب نے اپنے جلالی کلام کو اتارنے کے لیے قلب ناز مصطفیٰ کا انتخاب فرمایا. 30 سال کے اندر پروردگار عالم نے حضور اکرم صلی اللہ علیہ وسلم کے قلب ناز پر نازل فرمایا. حضرت ماں عائشہ ام المومنین رضی اللہ تعالی عنہا فرماتی ہے سخت سردیوں کے زمانے میں جب وہی نازل ہوتی تو حضور اکرم صلی اللہ علیہ وسلم کا پورا بدن پسینے سے شرابور ہو جاتا اور پیشانی اقدس سے پسینے کے قطرے ٹپکنے لگتے. کتنا وزندار اور کتنا جلالی کلام ہے کہ جب ایک آیت اتر رہی ہے تو پورا وجود گرامی پسینے سے شرابور ہو جاتا. یہ قرآن پھر تم
कैसे याद करते, ये बच्चे कैसे याद करते, एक आयत पढ़ते तो पूरा माशरा पूरा मोहल्ला जल जाता। तो रब्बुल आलमीन ने मुस्तफा के कलबे नाक पर इस कुरान को उतारा, मुस्तफा बरसक है, अल्लाह के जलाल को खुद बर्दाश्त किया और जितनी जरूरत थी जमाल की वो उम्मत को अता फरमाया। जलाल तो मुस्तफा के साथ है, उनको गुस्ताखी मत करो, अगर वो जलाल में आएंगे तो पहले खुदाबंदी बरसने लगेगा। इस पॉइंट को आला हजरत बड़े हसीन अंदाज में फरमाते हैं, नहीं वो मीठी निगाह वाला खुदा की रहमत है जलवा फरमा। एक पोजीशन ये है, नहीं वो मीठी निगाह वाला खुदा की रहमत है जलवा फरमा, गजब से उनके खुदा बचाए जलाल बारी अता। जब मुस्तफा रहम फरमाए तो मीठी निगाह वाले हैं, रहमत वाले हैं, कायनात को अपने दामन में समेटने वाले हैं, और अगर जलाल आ जाए तो आला हजरत फरमाते हैं गजब से उनके खुदा बचाए जलाले बारी अता में है। अल्लाह का जलाल सजा देने के लिए नाजिल हो जाएगा, वो जलाल वाले हैं। जलाल क्यों है? सारा जलाल तो उन्हीं के पास है, हमारे पास तो कलाम का जो जमाल है ठंडा हिस्सा है वो अता फरमा दिया। कि 6-7-8 साल का बच्चा भी हाफिज कुरान होता है और उसका एक बाल भी नहीं टूटता नहीं जलता, जिसको पहाड़ ना उठा सके, जमीन ना बर्दाश्त कर सके, पहाड़ ना दे सके, सारी कायनात का जिसके अंदर इल्म समोया हुआ है, छोटा का छोटा रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का बच्चा उस कुरान को याद करता है और बालिग होता है, मेहराब में खड़ा होता है, आंख बंद करके रमजान में 30 पारे सुना देता है, खुदा की कसम ये किसका मौजदा है? ये मौजदा है मेरे सरकार जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। ऐसी मुकम्मल कोर्स की किताब दुनिया के किसी यूनिवर्सिटी के किसी फैकल्टी में किसी सब्जेक्ट के बारे में हो ही नहीं सकती। एक किताब है, दुनिया के सारे सब्जेक्ट उसमें है, वही किताब मुकम्मल दारुल मुस्तफा में पढ़ाई जाती। चंद कमरे नहीं है, पूरी दुनिया में अगर यूनिवर्सिटी ही यूनिवर्सिटी बना दी जाए और कुरान के सारे उलूम की अलग अलग फैकल्टी कायम की जाए तो हमारे रिहायशी मकान खत्म हो जाएंगे, लेकिन कुरान के उलूम की फैकल्टी कम नहीं होगी। लेकिन ये मेरे रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का मौजदा है कि यहाँ पर बोरिया नशीन बैठने वाले और ये हमारे तलबा बैठ करके और कुछ किताब मुबीन को अपने सीने में महफूज करके आलिम दीन बनते हैं, हाफिज कुरान बनते हैं। और शैतान सबसे ज्यादा, शैतान एंड कंपनी और उसकी बटालियन सबसे ज्यादा इन्हीं उलमा से घबराती है। अभी अंग्रेजी ने हमारे इस बच्चे ने तकरीर की कि शैतान एक मर्तबा एक बुढ़ा आया शैतान के, उससे पूछा तुमने क्या किया, तो बोले एक छोटे से बच्चे को मदरसे जाने से रोक दिया। और बड़े बड़े तूफान मचाकर शैतान आए थे तो उनको कोई शाबाशी नहीं मिली। इस बूढ़े को उस शैतान ने कलेजे से लगाया कि तूने अच्छा काम किया। तो दूसरे शैतान जल गए, कहने लगे हमने बड़े बड़े झगड़े करवाए, मर्डर करवाए और हमको वाह वाह नहीं मिल रही है, इसने छोटे से बच्चे को मदरसे जाने से रोक दिया है और तुम इसको इसकी पीठ थपथपा रहे हो। तो कहा तुम नहीं समझे, मैं तो गुर्गे 12 दीदा गर्मोत्तर चशीदा बहुत पाखंडी हूँ, सारा तजर्बा मेरे पास है, चलो प्रैक्टिकल करके बताता हूँ। इसने एक बोतल ली, एक शीशी ली और शीशी लेकर के एक मस्जिद के पास पहुंचा। एक आबिद साहब जल्दी जल्दी नमाज पढ़ने जा रहे थे तो उसने रोक लिया कि साहब जरा एक मसला हल कर दीजिए। आबिद साहब ने कहा बोल जल्दी, मुझे मस्जिद जाना है। कहने लगा छोटा ही मसला है, ये छोटी सी बोतल है, کہ اللہ تعالیٰ اس میں پورے کائنات کو زمین آسمان کو بھر سکتا ہے. تو شاید بیچارے وہ خالی عابد ہی تھے واجبی طور پر, غصے میں آ گئے میں کتنا بڑا بیوقوف ہے جس میں ہماری انگلی بھی نہیں جاتی پوری کائنات کیسے گھس رہی ہے. سمجھے گرم ہو گئے آپ اس سے, بولے صاحب معاف کیجیے نا جاگیے آپ تشریف لے کر. اور یہ وہاں سے چلا. دوسرے ایک مولانا صاحب, مولانا لوگ تھوڑا دیر میں جاتے ہیں مسجد میں, فجر کا وقت تھا, ایک رکاوٹ ہو گئی تھی راستے میں آگے, کہنے لگا کہ ذرا ایک مسئلہ بتائیے. ابھی کیسے وقت آیا مسئلہ پوچھنے جماعت جا رہی ہے. کہا ایک چھوٹا سا مسئلہ ہے. مولانا رک گئے, یہ بوتل ہے کہ اللہ تعالیٰ اس میں پوری کائنات کو بھر سکتا ہے. ابھی بولے اس کا اس بوتل تو بڑی بات ہے, سوئی کے سوراخ میں اللہ چاہے تو پوری کائنات کو بھر لے. علم اللہ علی کل شیء قدیر. اس نے کہا شکریہ, تھینک یو. وہاں سے آیا, کہا دیکھا وہ خالی عابد تھا اور یہ عالم ہے. اس کا ایمان میں نے خراب کر دیا اور یہ اپنا ایمان بچا لے گیا. اس نے اللہ کی قدرت قرآن میں پڑھی ہے, ان اللہ علی کل شیء قدیر, اللہ جو چاہے ہر چیز پر قدرت رکھتا ہے. ایک سوئی کے ناکے کے اندر چاہے تو پوری کائنات کو بھر سکتا ہے. اور عابد کو یہ شعور نہ تھا. اس نے کہا میری انگلی اس میں نہیں گھس سکتی ہے تو پوری کائنات کہاں ہے. بھینس سے تم ہی نہیں جا سکتی ہے, انگلی گئے تو پوری کائنات کہاں سے جائے گی. گئی بھینس پانی میں, ایمان بھی گیا, عبادت بھی گئی, چکر لگاتا رہا. علم وہ ہے جو تمہیں دنیا میں بھی سلامتی دیتا ہے اور آخرت تک تمہیں سلامتی کے ساتھ چلنے کی تلقین کرتا ہے. یہ معمولی دولت نہیں ہے, اسے چھوٹا موٹا مت سمجھو. اے راکین تم بیٹھے ہو, تمہاری ہوں تمہارے حوصلوں کو میں سلام کرتا ہوں. تم نے بلڈنگوں کی طرف نہیں دیکھا, اس سٹیل میدان میں چند کمرے بنا کر کے اپنی آخرت کو تم نے سنبھال لیا ہے, اپنی زندگی میں خوشحالیاں پیدا کر لی ہیں. پروردگار عالم مولانا حافظ صاحب اور یہ ہمارے تمام مدرسین علماء اور اراکین کو حوصلہ عطا فرمائے کہ اب یہ چھوٹے سے کمرے نہیں بڑے بڑے کمرے بنا کر دنیا کو بتا دے ابھی اسلام زندہ ہے, ابھی قرآن کا. اور کھپولی والے کے ساتھ ہم سر کھپانے نہیں آئے ہیں, سمجھے. یہ تو کھپولی والے ہے ہی ہیں, سب کی کھپا کے رکھ دیں گے. اس لیے تم حوصلے کے ساتھ اٹھو اور دار المصطفیٰ کہو سلیکٹ کر کے, اور اس کی امداد اور تعاون کے لیے دن دوری رات محنت کر کے اس کو پائے تکمیل تک پہنچا کر دنیا کو بتا دو کہ ہم ایسے نہیں ہیں کہ لوگ ہمارے کارنامے کو دیکھ کر ہنستے رہیں. ہم تو وہ ہیں کہ سینکڑوں ابلیس کو مایوس کر دینے کا انتظام کرتے ہیں, اور اللہ کی راہ میں چلنے والوں کے جنت کے راستے کو آسان بنا دیتے ہیں. رب العالمین اس مدرسے کو اور اراکین طلبا معاونین اور جلسے میں آنے والوں کو خوب خوب سعادت دارین سے مالا مال فرمائے. وما علینا الا البلاغ.